FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. कर्णाली प्रदेश सरकार बजेट बनाउन गृह कार्यमा झन्डै 14.5 अर्बको बजेट ल्याउने।
डोल्पामा विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रहरीको नियन्त्रणमा रहेका आफ्ना कार्यकर्तालाई भगाए, प्रहरी हवलदार र जवान सामान्य घाइते।
हावाहुरीले घरको छानो उडाउँदा कैलालीमा एकजनाको ज्यान गयो। आगलागी हुँदा रोल्पामा 3 घर जले।
र आइपिएलमा आज कोलकाता र राजस्थान भिड्ने, बेङ्गलोरले पन्जाबलाई 10 विकेटले हरायो। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। डोल्पामा नेता विक्रम चन्द विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले प्रहरीको नियन्त्रणमा रहेका आफ्ना कार्यकर्तालाई भगाएका छन्। जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वको समूहले प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी नेपाल बन्दको सिलसिलामा पक्राउ परेका जिल्ला सदस्य सागर साहिबलाई भगाएका छन्। साहिलाई त्रिपुरा कोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर जिल्ला प्रहरी कार्यालय दुनै लैजाँदै गर्दा ठुलीभेरी नगरपालिका 9 भेत्ती डाँडोमा प्रहरी हवलदार धनसिंह कठायत र जवान जयलाल बस्नेतमाथि आक्रमण गरी गाएको प्रहरीले जनाएको छ। डिएसपी हरिप्रसाद शर्माले आक्रमणबाट हवलदार कठायत र जवान बस्नेतलाई सामान्य चोट लागेको समेत बताउनु भएको छ। आक्रमणकारीलाई पक्राउ गर्नका लागि त्रिपुराकोट जुफाल कालागौडा र दुनैबाट 35 प्रहरी परिचालन गरिएको शर्माको भनाइ छ। सागर सहित बन्दका क्रममा पक्राउ परेका व्यवसायी र दिनेश सिंहलाई भने प्रहरीले हिजै साँझ नै छाडिसकेको थियो।
कर्णाली प्रदेश सरकार बजेट बनाउन गृह कार्यमा व्यस्त रहेको छ। कर्णाली सरकारले आगामी आर्थिक वर्षको लागि संघीय सरकारबाट 14.64 अर्ब बजेट पाउने भएको छ। कानुन निर्माण, प्रदेश सरकारले पठाउने राजस्व र त्यसको बाँडफाँड कसरी गर्ने भन्ने टुङ्गो लगाउनका लागि नसकेको कर्णाली प्रदेशले बजेट बनाउन संघीय सरकारले दिने अनुदानकै भरमा पर्ने जनाइएको छ। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको संयोजकत्वमा गठित स्रोत अनुमान समिति र अर्थ सचिवको संयोजकत्वमा गठित राजस्व परामर्श समितिले प्रदेशको आवश्यकता र मौलिकताको आधारमा स्रोत पहिचान र बाँडफाँडका लागि गृह कार्य सुरु गरेको जनाएको छ। संघीय सरकारको जनसङ्ख्यालाई आधार मानेर 70% र भूगोलको आधारमा 30% अनुदान दिँदा कर्णालीमा सबैभन्दा कम बजेट परेको जनाइएको छ। कर्णालीको भूगोल ठूलो भए पनि जनसङ्ख्याको अनुपातमा बजेट विनियोजन गर्दा कम भएको जनाइएको छ। कर्णालीका साबिकका जिल्लाबाट वार्षिक 50 र 60 लाखको हाराहारीमा मात्र आन्तरिक राजस्व उठ्ने गरेको छ। संघीय सरकारबाट आगामी आर्थिक वर्षका लागि भनेर आउँदो 14.64 अर्ब बजेटमध्ये करिब 9 अर्ब मात्र विकास बजेट रहेको छ। प्रादेशिक वित्त आयोगले तोके बमोजिम हुने गरी प्रदेशको राजस्व अनुदान शर्त अनुदान विशेष अनुदान र समपूरक अनुदान प्राप्त गर्ने व्यवस्था भए पनि प्रदेशको कानुन नबनेका कारण यस्तो बजेट निर्माणका लागि समस्या भएको जनाइएको छ। यसका लागि संघीय सरकारले कुनै पनि मापदण्ड पनि नतोक्दा र राजस्व शीर्षक बाँडफाँडका लागि प्रदेश सरकार र स्थानीय सरकारले के गर्ने भन्ने उल्लेख नगर्दा जटिलता भएको जनाइएको छ।
हावाहुरीले घरको छानो उडाउँदा कैलालीमा एकजनाको ज्यान गएको छ। गौरीगङ्गा नगरपालिका 1 माघे होमस्टेमा रहेको घरको छानो उडाएर खसेको सालको बल्ली लागेर स्थानीय 56 वर्षीय चारुमणी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। हावाहुरीले सडक किनारका रुख र बिजुलीका पोल ढल्दा ठाउँ ठाउँमा सडक अवरुद्ध हुन पुगेको छ। अत्तरिया धनगढी सडक खण्डमा भने रुख पन्छाएर प्रहरीले बाटो खुलाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेले गैरातीको हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको समेत बताउनु भएको छ।
यता रोल्पाको त्रिवेणी गाउँपालिका छ जुगारमा आगलागी हुँदा तीन घरमा लागेको आगोले धनमाल जलेर नष्ट भएको जनाएको छ। स्थानीय हरि परिवारको घरबाट सल्केको आगो रमेश परिवार र नन्दबहादुर पुनको घरमा पनि पुगेको प्रहरीले बताएको छ। प्रहरी चौकी जुगार, प्रहरी चौकी कोइला, रेडक्रस उपशाखा जुगार र स्थानीयको सक्रियतामा आगो निभाइएको छ। आगलागीबाट 10 लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।
दैलेखको गुराँस गाउँपालिकामा बैङ्किङ कारोबार सुरु भएको छ। लामो समयको प्रतीक्षापछि स्थानीय तहबाटै प्रभु विकास बैङ्कले सेवा दिन सुरु गरेको हो। स्थानीय तहबाटै बैङ्किङ कारोबार हुने भएपछि स्थानीयवासी खुसी भएका छन्। नेपाल राष्ट्र बैङ्कले जिल्लाका दुईवटा स्थानीय तहमा बैङ्किङ कारोबार गर्न अनुमति दिएपछि प्रभु विकास बैङ्कले जिल्लाका भगवती माई र गुराँस गाउँपालिकामा बैङ्किङ कारोबार सुरु गर्नेको जनाएको छ। एक समारोहका बीच गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बैङ्कको उद्घाटन गर्दै बैङ्किङ कारोबार सुरु भएपछि जनतालाई स्थानीय सरकारको अनुभूति भएको विश्वास लिएको बताउनु भएको छ। उहाँले त्यहाँका नागरिकलाई बैङ्किङ कारोबार गर्न जिल्ला सदरमुकाम धाउनुपर्ने समस्या हटेको भन्दै बैङ्कले उद्यम गर्न चाहनेलाई ऋणको व्यवस्था समेत गर्नुपर्ने बताउनु भएको छ।
नेपाली कङ्ग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले कङ्ग्रेसले गरेका राम्रा कामहरू जनताका माझ प्रचार गर्न नजान्दा पार्टीले क्षति भोगिरहेको बताउनु भएको छ। सुर्खेतमा पत्रकारसँग कुराकानी गर्दै सहमहामन्त्री डाक्टर महतले संविधान निर्माणदेखि विकासका थुप्रै कामहरू कङ्ग्रेसले गरे पनि जनता समक्ष पुर्याउन नसक्दा चुनावमा पछि परेको बताउनुभयो। उहाँले प्रतिपक्षमा रहे पनि कङ्ग्रेसले सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको कडा प्रतिपादन गर्ने उल्लेख गर्नुभयो। उहाँले पार्टीभित्र केही मत अन्तर भए पनि संविधान र विधान र सिद्धान्तभित्र बस्नुपर्ने भन्दै अब कङ्ग्रेस एक भएर अगाडि आउने दावी समेत गर्नुभयो। सहमहामन्त्री महतले कर्णाली प्रदेश समृद्धिका लागि कङ्ग्रेसले विगतमा पनि पहल गरेको भन्दै आगामी दिनमा पनि पहललाई निरन्तरता दिने बताउनुभयो।
सुर्खेत सहित 34 जिल्लामा स्थानीय तहको चुनाव भएको हिजो एक वर्ष पूरा भएको छ। 7 प्रदेशमध्ये कर्णाली प्रदेश 6 3 र 4 34 जिल्लामा रहेका 281 स्थानीय तहमा पहिलो चरणको चुनाव सम्पन्न भएको थियो। सङ्घीय व्यवस्था अनुसार जनतालाई गाउँघरबाटै छिटो छरितो रूपमा सरकारी सेवा दिने भन्दै पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको हो। यसै बीचमा हामीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेटेका केही नागरिकलाई स्थानीय तहको चुनाव भएको एक वर्षमा तपाईँले के कस्तो परिवर्तनको महसुस गर्नुभएको छ त भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
जो प्रतिबद्धता देखाउनु भएको थियो उहाँहरूले कुरा गरेर जनताको छल बल कपट गरेर मन जितेर आफू सत्तामा जानुभयो उहाँहरूले भनेको कुरा एक गर्नु भएको छैन। जनताको आधारभूत आवश्यकता नै पहिला त युवालाई सोझो रोजगार दिनु पऱ्यो, विद्यालय छात्राको मन जित्नु पऱ्यो, दक्ष जनशक्ति उत्पादन गर्नु पऱ्यो नेपालमा। तब उहाँहरू के गर्नुहुन्छ भने यताउताबाट घुमाइ फिराइ गरेर उही जनतैमाथि भार थोप्ने झन् एकदमैमा भारी थपिएको।
हामीले अब यस्तै त गाडी रोड ठाउँ ठाउँमा नपुगेको ठाउँमा गाडी रोड पुगेको छ, अन्य सुविधा हामीले पाएका छौँ, खाने पानी स्वास्थ्य यता सबै लिएर हामीले सबै भइरहेको छ। त्यस्तै हो जिल्लाबाट हुने कामहरू पनि अब ओडाबाट गाउँ टुलबाट हामीले पाइरहेको छौँ।
विकास भयो भने त राम्रै हुने हो, फरक पनि पाउँथ्यौँ होला। अहिले अब बजेटको पनि अभाव छ होला, अब हाम्रो कर्मचारी सरहरू जानुभएको छ स्थानीयमा, होइन बेलामा तलब खान पाउनु भएको छैन, बजेटहरू पनि गएको छैन, खासै काम भए छैन, होइन वृद्धाहरूलाई पनि ओडावडामा अनि आफ्नो आफ्नो ओडामा नगरपालिकामा भएदेखि राम्रै हुन्थ्यो। अब ब्याङ्कमा खाता खोला के गरेर झन्झटिलो भए छ।
जिल्लामा धेरै जानु पर्दैन जिल्ला स्तरीय काममा, अनि अहिले गाउँघरमा केही भएको छ र अनि त्यसपछि हरेक कुरामा पनि अब जिल्लाका मान्छेले नै गएर दुःख पाउनु पर्थ्यो भने अहिले चाहिँ अलि विशेष भएको छ। तर तैपनि सुविधा सम्पन्न भएको हामी मान्दैनौँ, किनभने कुनै बैङ्कहरू कुनै अब आफूले कारोबार गर्ने कामहरू चाहिँ गाउँमा पुगेका छन् नि। अहिले
आधारभूत आवश्यकताहरू पुरा भयो जस्तो लाग्छ नि मलाई, होइन विद्युतको कुराहरू भयो, अलिकति गाडीको त्यो सिन्ड्रेट प्रणालीहरू छ, होइन त्यसलाई पनि अलिकति सुधार भएको जस्तो लाग्छ, यो सन्तुष्टि चाहिँ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकार बजेट बनाउन गृह कार्यमा झन्डै 14.5 अर्बको बजेट आउने, डोल्पामा विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहरीको नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ता भगाए, प्रहरी हवलदार र जवान सामान्य घाइते, हावाहुरीले घरको छानो उडाउँदा कैलालीमा एकजनाको ज्यान गयो लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, सल्यानको दारमा गाउँपालिका 4 भोडे खोला र दुवाङ डाँडामा निर्माणाधीन आरसिसी पुल गुणस्तरहीन भएको भन्दै गाउँपालिकाले निर्माण समितिका पदाधिकारीलाई कारवाही गरेको छ। मापदण्ड विपरीत पुल निर्माण गरेको भन्दै गाउँपालिकाले दुईवटै निर्माण समितिका पदाधिकारीलाई 2 वर्षसम्म कुनै पनि उपभोक्ता समितिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो। गाउँपालिकाले पुल निर्माणका लागि विनियोजन गरेको रकम समेत रोका गरिएको जनाएको छ। निर्माणको क्रममा निर्माण सामग्री काम प्रयोग गरिएको पाइएको छ। सिमेन्ट र बालुवाको अनुपात नमिलाएर ढलान गरिएकाले निर्माणकै क्रममा भत्किएको गाउँपालिकाले जनाएको छ। भोले खोलामा काम गर्दा गर्दै पक्की पुल भत्कियो र दुवाङ बाँडामा पनि झोलुङ्गे जस्तो हल्लिन थालेपछि बिचैमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताउनु भएको छ। उहाँले भोले खोलामा उपभोक्ता समितिले 3 लाख विनियोजन गरिएको पुलमा 80,000 मात्रै र दुवाङ डाँडामा 1 लाख मात्रै खर्च गरेको बताउनु भएको छ।
कालीकोटमा असिना पानीले 2,64,00,000 रुपियाँको तरकारी फलफुल र अन्नबाली नष्ट गरेको छ। गत चैत 27 गते बेलुकी हावाहुरी सहित परेको असिनाले तरकारी फलफुल गहुँ र जौ बाली नष्ट गरेको हो। जिल्लाका 2 नगरपालिकासहित 3 गाउँपालिकामा 2,64,67,000 बराबरको नष्ट भएको जनाइएको छ। खाँडाचक्र र राजकोट नगरपालिका, सानी त्रिवेणी नगरपालिका गाउँपालिका, त्यसै गरी नरहरी र शम्भुकालिका गाउँपालिकामा कृषि प्राविधिकको नेतृत्वमा राजनीतिक दल र सञ्चारकर्मीसहित खटाएर क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जनाइएको छ।
बैतडीको सिगास गाउँपालिकामा सञ्चालनमा रहेका 7 लघु जलविद्युत आयोजना मध्ये 6 पूर्ण रूपमा बन्द भएका छन्। लघु जलविद्युत आयोजना बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। 2058 सालमा निर्माण भएको सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेको 10 किलोवाट क्षमताको सिराडी खोला लघु जलविद्युत आयोजना, 8 किलोवाट क्षमताको बल्ले खोला लघु जलविद्युत आयोजना अहिले बन्द रहेका छन्। सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेका 4 लघु जलविद्युत आयोजनाबाट 52 किलोवाट विद्युत उत्पादन भइरहेको छ। लाखौं लगानी गरेर निर्माण गरिएका लघु जलविद्युत आयोजना बन्द भएपछि अहिले 1,000 बढी घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। गाउँपालिकाको वडा नम्बर 8 रहेका बल्ले खोला र सिराडी खोला लघु जलविद्युत आयोजनामा तार र पोल बाहेक अन्य सामग्री नष्ट भइसकेको वडा अध्यक्ष कर्णबहादुर साउदले बताउनुभयो।
रुकुमको बापीकोट गाउँपालिकाका सामुदायिक विद्यालयले अभिभावकबाट शुल्क लिन नपाउने भएका छन्। गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयबाट अभिभावकबाट कुनै पनि बहानामा शुल्क नलिन नपाउने निर्णय गरेको हो। बापीकोटमा 44 सामुदायिक विद्यालय रहेका छन्।
मुगुको छायानाथ रारा नगरपालिकामा रारा बहुमुखी क्याम्पस अङ्गिक नहुँदा सञ्चालनमा समस्या भएको छ। क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय सभाले 3 वर्ष अघि आङ्गिक बनाउने घोषणा गरिसकेको थियो। आङ्गिक नहुँदा प्राविधिक कक्षा सञ्चालन, पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा समस्या भएको क्याम्पसले जनाएको छ। आङ्गिक बनाउने निर्णय अहिलेसम्म कार्यान्वयन नहुँदा विभिन्न समस्या भएको उपप्राध्यापक लालकेशर रोकाएले बताउनुभयो।
33.5 किलो सुन तस्करी मोरङ ओडाबारीका सनम साक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले थप 2 पक्राउ गरेको छ। प्रहरीले झापा दमकका विनोद भण्डारी र मोतीराम श्रेष्ठलाई पक्राउ गरेको हो। झापाको दमक र श्रेष्ठलाई दोलखाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। सुन तस्करी र सनम हत्यामा संलग्न रहेको भन्दै 63 जनामाथि अदालतमा मुद्दा चलिरहेको बेला तस्करीबाट भएको रकम खोजी गर्ने क्रममा अधिकारी र श्रेष्ठको पनि संलग्नता देखिएको दावी गरेको छ। प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका 9 अधिकारी र तस्करको समूह गरी 63 विरुद्ध जिल्ला अदालतमा गत बुधबार मुद्दा दायर गरेको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सुरेफेडसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। परराष्ट्र मन्त्री प्रदीप कुमार ग्यावालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताउनु भएको छ। राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्ने र नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन नसक्ने उहाँको भनाइ छ। प्रतिनिधि सभाको बैठकको विशेष समयमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै परराष्ट्र मन्त्री ग्यावालीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल र भारत बीचमा थप विश्वासको आधार तयार गरेको दावी गर्नुभएको छ। उहाँले विगतमा विभिन्न प्रतिबद्धता हुने तर कार्यान्वयन सुस्त हुने परम्परालाई यसपटकको भ्रमणले अन्त्य गरेको चर्चा गर्दै समयबद्ध कार्यान्वयनमा यसपटकको सहमति भएको जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्री ग्यावालीले प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीका भ्रमणका क्रममा दिनुभएको अभिव्यक्ति खेदजनक रहेको बताउनु भएको छ। उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका बीचमा भएका कुराकानीका विषयलाई विवादको विषय नबनाउन भ्रमणका क्रममा सुरक्षाका विषयलाई विवादमा नतान्न समेत आग्रह गर्नुभएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले सहयोग तथा वास नेपालगञ्जको आयोजनामा बाँकेको बिलहरी स्वास्थ्य चौकीको सामाजिक परीक्षण गरिएको छ। स्वास्थ्य संस्थाबाट प्रभाव हुने सेवा सुविधाको समीक्षा र सुधारका लागि 5 बुँदे प्रतिबद्धता घोषणा समेत गरिएको जनाइएको छ।
अर्थमन्त्री युवराज खतिवडाले संविधानको मर्म अनुसार समाजवाद उन्मुख बजेट ल्याउने तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिँदै उहाँले नागरिकका मौलिक हकका साथै निजी क्षेत्रको व्यवसायको अधिकारको सीमामा रहेर बजेट आउने जानकारी दिनुभएको छ। मन्त्री खतिवडाले रकमका लागि केन्द्रमा हेर्ने र अधिकार मात्र आफू लिन खोज्ने प्रवृत्ति प्रदेश र स्थानीय सरकारले लिन नहुने भन्दै बजेटले त्यसलाई संयोजनको पहल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। अहिले निर्वाचनपछिको तीन तहको सरकार भएकाले पनि वित्तीय संघीयता कार्यान्वयनका लागि आसन्न बजेटले इच्छा शक्ति बढाउने र यसमा सांसदहरूको सहयोग आवश्यक पर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ। बैठकमा परशुराम मेघी गुरुङ, सुरेन्द्र राज पाण्डे, रामलखन चमार, नयनकला थापा, सरिता परसाई, खेमराज नेपाली, प्रमिला गुरुङ, दुर्गा प्रसाद उपाध्याय, ठगेन्द्र प्रसाद पुरी, महेश कुमार महरा र भैरव बहादुर श्रेष्ठले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे सुझाव दिनुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 3 गते 11 बजे बस्ने भएको छ।
राष्ट्रिय मानवाधिकार आयोगले कार्यवाहीका लागि सरकारलाई 17 वर्ष अघि गरेको सिफारिस अहिलेसम्म कार्यान्वयन नभएको जनाएको छ। 2057 सालमा गठन भएको आयोगका सिफारिस मध्ये सामान्य मेलविराप र क्षतिपूर्तिका केही काम भए पनि फौजदारी प्रकृतिका मुद्दा राज्यले चासो दिएको छैन। आयोगले मानवाधिकार उल्लङ्घन गरिएका 10,000 भन्दा बढी उजुरी परेकोमा 855 वटा उजुरीमाथि छानबिन गरी कार्यवाहीका लागि सरकारलाई सिफारिस गरेको जनाएको छ। आयोगको 2058 सालपछि गरेका सिफारिसमध्ये अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन भएका सिफारिस 14% मात्रै रहेका छन्। 48% आंशिक कार्यान्वयन भएको आयोगको तथ्याङ्क छ भने 38% सिफारिसलाई सरकारले वास्ता गरेको छैन।
सर्वोच्च अदालतले चिनीको भन्सार मूल्यमा 100% वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले जेठ 14 गते दुवै पक्षलाई छलफलमा 15 दिनभित्र लिखित जवाब पेश गर्न पनि सरकारलाई भनेको छ। स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न भन्दै सरकारले वैशाख 4 गते मन्त्री परिषदबाट चिनीको हालको भन्सार मूल्यमा 100% भन्सार मूल्य वृद्धि गरी 30% कायम गर्ने निर्णय गरेको थियो।
आफ्नो 11औं वार्षिक उत्सवको अवसरमा गणेशल बहुद्देशीय सहकारी संस्थाले साताव्यापी कार्यक्रम गर्ने भएको छ। जेठ 7 गते रहेको संस्थाको वार्षिक उत्सव समारोहभन्दा पहिला अन्य रचनात्मक क्रियाकलाप गर्ने संस्थाले जनाएको छ। आज बिहान 7 बजे रहरपुरमा निशुल्क मधुमेह परीक्षण कार्यक्रम गर्ने संस्थाका अध्यक्ष प्रेम कुमार विश्री बताउनुभयो। यस्तै भोलि बिहान 7 बजे पिपिरा चोक नजिक पनि निशुल्क मधुमेह परीक्षण गरिने संस्थाका अध्यक्ष विशीको भनाइ रहेको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। नेपाली खेल क्षेत्रको चर्चित पुरस्कार पल्सर स्पोर्ट्स अवार्डका लागि वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयन पनि सार्वजनिक भएको छ। पिपल्स च्वाइस विधामा यसअघि नै मनोनयनमा परेका युवा क्रिकेटर सन्दीप लामिछानेले वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि पर्नु भएको छ। उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ, गल्फका टङ्क बहादुर कार्की पनि मनोनयनमा पर्नु भएको छ। यस्तै उत्कृष्ट महिला खेलाडीमा बक्सिङका विमला श्रेष्ठ, ब्याडमिन्टन ब्याडमिन्टनबाट शोभा गौचन, आर्चरीका ज्ञानु अवाले, फुटबलबाट साबित्रा भण्डारी र टेबल टेनिसबाट नवीना श्रेष्ठ रहनु भएको छ। उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर लामी छानेसँगै क्रिकेटबाटै दिपेन्द्र सिंह ऐरी, फुटबलबाट दिनेश हेमजन, जुडोबाट मनिता श्रेष्ठ प्रधान, बक्सिङबाट भने पुनम रावल मनोनमा पर्नु भएको छ। उत्कृष्ट प्रशिक्षकको मनोनमा क्रिकेट प्रशिक्षक जगत टमटा, क्रिकेटरबाटै विनोद दास, फुटबल प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापा मगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ रहनु भएको छ।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि एक खेल हुने भएको छ। राति 8:15 इडियन गार्डन कोलकातामा हुने खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स आमुन्य सामुन्य हुने भएका छन्। कोलकाता पाउना टोली राजस्थानलाई पराजित गर्ने दाउमा छ भने राजस्थान घरेलु टोलीलाई हराउँदै महत्त्वपूर्ण 2 अङ्क थप्ने सुरमा रहेको छ। यस्तै गैराती नै भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पन्जाबलाई 10 विकेटको फराकिलो अन्तरले पाखा लगाएको छ। पहिले ब्याटिङ गरेको पन्जाबले मात्र 89 रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो, जवाफ ब्याटिङ थालेको बेङ्गलोरले बिना कुनै क्षतिमा 8 ओभरमा बिना कुनै क्षतिमा भेटाएको हो। जितसँगै बेङ्गलोर अङ्क तालिकाको 7 स्थानमा उक्लिएको छ भने पन्जाब भने 5 स्थानमा झरेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेश सरकार बजेट बनाउन गृह कार्यमा, झन्डै 14.5 अर्बको बजेट आउने।
डोल्पामा विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रहरीको नियन्त्रणमा रहेका आफ्ना कार्यकर्तालाई भगाए, प्रहरी हवलदार र जवान सामान्य घाइते।
हावाहुरीले घरको छानो उडाउँदा कैलालीमा एकजनाको ज्यान गयो, आगलागी हुँदा रोल्पामा 3 घर जले।
र आइपिएलमा आज कोलकाता र राजस्थान भिड्ने, बेङ्गलोरले पन्जाबलाई 10 विकेटले हरायो। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।